सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, देशभर 78.84% भूभागमा धान रोपाई भएको छ। गत वर्ष यही अवधिमा 92.6% रोपाई भएको थियो। यस वर्ष वर्षा पर्याप्त नभएका कारण धान रोपाईमा समस्या परेको हो। यसको मार सबैभन्दा बढ़ी मध्य प्रदेशमा परेको छ। मध्य प्रदेशमा 51.82% भूभागमा मात्र रोपाई भएको छ। मध्य प्रदेश सरकारको सिफारिशमा संघ सरकारले पनि मध्य प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। संकटग्रस्त क्षेत्र घोषणापछि मध्य प्रदेशमा के कस्ता कार्यक्रमहरू सञ्चालन गरिँदैछन्, कृषकहरूलाई राहत दिनको लागि के व्यवस्था हुँदैछ, संघ सरकार र प्रदेश सरकारको पहलमा के कार्यक्रमहरू आयोजना हुँदैछन्, यी विषयमा हामी कुराकानी गर्दैछौ। यसको लागि हामीसँग हुनुहुन्छ मध्य प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह छेत्री। मन्त्रीजी, स्वागत छ कार्यक्रममा। पानी नपर्दाका कारण, सुक्खा भएको कारण त्यहाँ चाहिँ पर्याप्त मात्रामा रोपाई हुन सकेको छैन। अहिले हामी कुरा गरिरहँदाखेरि त्यहाँको मौसम के छ यो बारे बताइदिनु न, यसैबाट कुराकानीको शुरूआत गरौं।
अब हिजो अलिकति फाट्टफुट्टो पानी आएको थियो। त्यो पानीले कुनै तात्विक परिवर्तन चाहिने यो मधेसको मा भएको छैन। त्यति पानीले त डल्ला पनि माटोको डल्ला पनि भिजेको छैन, त्यस कारण त्यसले त्यो खासै चाहिँ नै उपलब्धि त्यसले हुन सकेको छैन। अहिले अहिले पनि सुक्खा नै छ, मौसम पनि सुक्खा छ, पानी पर्ने सम्भावना अहिले पनि देखिएको छैन। त्यसले गर्दाखेरि यो पानी नपरेर नै यो सबभन्दा ठुलो समस्या आएको हो। किनभने हाम्रो कृषकहरू चाहिँ अधिकांश चाहिँ नै तपाईँको आकाशे पानीको भरमा चाहिँ नि खेतीपाती हाम्रो हुन्छ। पर्याप्त मात्रामा हामीले सतह सिँचाइ गर्न सकेका छैनौँ, त्यस्तो योजनाहरू अगाडि सार्न सकेको छैनौँ। त्यस्तै किसिमले तपाईँको भूमिगत सिँचाइ पनि पर्याप्त मात्रामा चाहिँ हरेक जिल्लामा नभएको कारणले गर्दाखेरि चाहिँ अब यो समस्या छ। मध्य प्रदेशमा त यो एकदमै खडेरी हुने अवस्था चाहिँ सृजना भइसकेका छ।
हजुर, मध्य प्रदेशमा हामी कुरा गर्दै गर्दाखेरि अहिलेसम्म प्राप्त तथ्याङ्क अनुसार 51.82% भूभाग मात्र चाहिँ रोपाई भयो अथवा धान रोपियो भन्ने कुरा आइरहँदाखेरि त्यो प्रदेशमा रोपाई हुने अवधि कहिलेसम्म रोपाई हुन्थ्यो, यो अवधिमा अघिल्ला वर्षहरूको तुलना गर्दाखेरि के कस्तो थियो, के कति फरक छ अहिले?
धेरै फरक छ। योसम्म त मलाई लाग्छ कि अब 80% चाहिँ रोपाई चाहिँ सिधिसके हुन्थ्यो। कहिले कुनै सालमा 75 पनि हुन्थ्यो, कहिले 80, कसै कुनै सालमा 50, हरेक सालको डाटा अलग अलग छ। तर पनि यसपालि त धेरै एकदमै धेरै कम हो नि, धेरै कम। तपाईँको म बताइदिनु, सिधामा 38% जम्मा रोपाई भएको छ होइन, धनुषामा 35% जम्मा, महोत्तरीमा 33%, सर्लाहीमा 46%, रौतहटमा 65%, बाह्रमा 77%, होइन, पर्सामा 80% र सप्तरीमा 35%। बाह्र र पर्सामा मात्र रोपाई चाहिँ नि अलि बढी भएको छ होइन। अब यसको कारण के हो भन्दाखेरि यो गण्डक नहर पनि हो होइन, र त्यो एरियामा चाहिँ अलि चाहिँ यो उत्तरी बेल्टमा खास गरेर उत्तरी बेल्टमा यो खोलाबाट पनि कुलोबाट पनि सिँचाइ त्यहाँ हुन्छ र त्यहाँ त्यो क्षेत्रमा अलिक डिप ट्युबवेलको संख्या पनि अलिक अरू जिल्लाभन्दा बढी छ, त्यही भएर त्यहाँ बढी देखिएको हो। तर के छ भन्दाखेरि यहाँ समस्या के छ भन्दाखेरि दुईवटा समस्या हो।
हजुर,
एउटा समस्या त के छ भन्दाखेरि पानी नभएर, पानी नपरेर, सिँचाइको पर्याप्त सुविधा नभएर रोपाई हुन सकेको छैन होइन। लाखौँ हेक्टर, अहिले पनि लाखौँ हेक्टर चाहिँ जग्गा चाहिँ बाँझो नै भएर बसेको छ। अर्को जुन धान जेन तेन गएर सुरु सुरुमा रोपाई भइसकेको छ, त्यो रोपेको धानमा पनि अब पर्याप्त मात्रामा, किनभने धानलाई त पर्याप्त मात्रामा सिँचाइ चाहिन्छ, पानी चाहिन्छ, अब त्यो पर्याप्त मात्रामा पानी नभएको हुनाले त्यो रोपिसकेको धान पनि तपाईँको अब सुक्ने अवस्थामा चाहिँ गइसकेको छ। अर्को चाहिँ के छ भन्दाखेरि जुन ठाउँमा रोपाई भएको छैन, बिउ चाहिँ जुन पहिले मान्छेहरू राखेको थिए, बेदना राखेको थिए, त्यो बिउ पनि चाहिँ अब बेदना पनि अब ब्याज पनि तपाईँको करिब करिब सुक्ने अवस्थामा गइसकेको छ भने यो विकराल समस्या हुन्छ। यो मधेस चाहिँ खाद्यान्नको भण्डार हो, यहाँ सबभन्दा बढी अनुत्पादन मधेस नै हो र मधेसले नै सबभन्दा बढी चाहिँ राष्ट्रिय योगदानमा तपाईँको करिब 23% चाहिँ खाद्यान्नमा अहिले चाहिँ योगदान मधेसले गर्छ। अब यो के अरे खडेरीको अवस्था जुन सृजना हुँदै गइरहेछ, यो यही अवस्था रह्यो भने साउन करिब करिब श्रावणसम्म पानी पर्यो भने तपाईँको के रोपाई चाहिँ जिनतिन गर्न सकिन्छ होइन, तर त्यो चाहेको जस्तो उत्पादन त हुँदैन, उत्पादन कम हुन्छ। तर चाहिँ नि अब यो पानीको यदि व्यवस्था भयो भने अब मधेस जस्तो अब यो फेरि हरेक वर्ष सुक्खा भइरहेछ, त्यसको लागि अब वैकल्पिक बाटो पनि हामीले अब सोच्नुपर्ने अवस्था आइसक्यो।
इन्द्र मन्त्रीज्यू यहाँले यो भनिरहँदाखेरि मैले जोडिहालेँ, यसै 12 वर्षमा केही प्रतिशत रूपियाँ भएको छ होइन, त्यहाँ चाहिँ नहरको कारणले हरेक त्यहाँ पम्पसेटहरू अथवा विविध वैकल्पिक बाटोले गर्दाखेरि त्यहाँ भइरहेछ, तर त्यस्तै नदीहरू चाहिँ मधेस प्रदेश भएर बग्ने अरू ठाउँ पनि छन् होइन, त्यहाँ हुन सकेको छैन कि नदीहरूमै पानीको सतह कम भएर हो कि किन हो?
अब यो कस्तो छ भने पहिले यो त यो वर्षभरि चाहिँ नै पानी त सबै खोलामा आउँदैन होइन,
हजुर हजुर।
अब पहिले हाम्रै गाउँघरमा हामी पनि किसान हौ, हाम्रो गाउँघरमा 2 बाली धान हुन्थ्यो, मस्तले पानी चाहिँ कुलोको पानी हाम्रो गाउँमा चाहिँ आउँथ्यो, वैशाख जेठमा पनि कुलोमा मान्छेहरू चाहिँ लुगा धुने नुहाउने भाँडा मार्ने गर्थे है। अब त्यो स्रोत चाहिँ सुकिसक्यो, सुकेर अब खालि जङ्गलको जुन छेउ छ नि जङ्गलबाट चाहिँ वनबाट चाहिँ 6-7 किलोमिटरको रेन्जमा मात्र त्यो पानी सीमित रह्यो होइन, र यही अवस्था रह्यो भने तपाईँको मन लाग्छ कि यो 10-15 वर्षपछि त्यो जङ्गलको छेउको मुहान पनि सुकेर जान्छ, त्यहाँ पनि यही हालत हुन्छ। अब यो हामीसँग वर्षभरि चल्ने खोला केही मात्रामा छन्, त्यो जुन मात्रामा छन् जस्तो तपाईँले भन्नुभयो, अहिले बागमतीमा त पानी पर्याप्त मात्रामा बगिरहेछ नि, कमलामा पनि बगिरहेछ नि त होइन, त्यस कारण तपाईँको यो यस्तो अब यो नयाँ प्रविधिले एउटा सोचले एउटा प्रोजेक्ट नै तयार गर्छ, तपाईँको त्यो चुरे रेन्जको अनाधिकृत रूपले दोहन भयो। हेर्नुहोस् हामीले पनि प्रकृतिलाई छेड्यौँ, वन विनाश गऱ्यौँ, अनैतिक तरिकाले उत्खनन गऱ्यौँ, त्यसले गर्दाखेरि तपाईँको चुरे रेन्ज त पानीको रिजर्भ एरिया हो नि त मधेसको लागि, लाइफ लाइन हो नि चुरे, अनि त्यो चाहिँ सुक्यो, पानीको मुहानै सुक्यो, झार गयो, रुख गयो, अनाधिकृत रूपमा चाहिँ कटानी भयो, अनाधिकृत रूपमा तपाईँको गिटी बालुवा इत्यादि चाहिँ निकाल्ने काम भयो, त्यसले गर्दा प्रकृतिलाई छेड्यौँ अनि प्रकृतिको प्रकोप अहिले हामीले खेप्नु पर्दैन भने, अब यो त जस्तै तपाईँको बागमती छ अथवा कमला छ, बागमतीलाई चाहिँ मा चाहिँ ठुलो ड्याम गरेर चुरेको छेउबाट एउटा चाहिँ नहर चाहिँ तपाईँको पश्चिम एउटा नहर पूर्व गरेर अनि चुरेको क्षेत्र क्षेत्रमा भएको चाहिँ खोलाहरूमा पानी चाहिँ हामी छोड्ने काम गऱ्यौँ भने, वा चुरे क्षेत्रमा ठुल्ठुलो चाहिँ तपाईँको ताल जस्तो बनाएर पानीलाई चाहिँ हामीले रिजर्भ गरेर गर्न सक्यो भने त्यसले के हुन्छ, चुरे क्षेत्र चाहिँ सिन्चित हुन्छ, त्यसले रिचार्ज हुन्छ, अनि चुरे क्षेत्र रिचार्ज भएपछि तलको चाहिँ मधेसको बस्तीमा गएर पानी फेरि चाहिँ उपलब्ध गर्न सकिन्छ। त्यो मोडल अब अप्नाउनु पर्ने जरुरी भइसकेको छ मेरो दृष्टिकोणमा, र यो कुरा चाहिँ विज्ञहरू पनि उठाइराख्नु भएको छ यो कुरा कि यो चुरे क्षेत्रलाई चाहिँ सिंचित गर्नुपर्छ। अब यो दुर्भाग्य हो नि त, अब तपाईँको यो बागमतीमा यत्रो पानी बगिरहेको छ, बागमतीबाट चाहिँ सिँचाइको लागि सर्लाहीमा गएको छ, तर सर्लाहीमा पनि पर्याप्त मात्रामा त्यही बागमतीबाट पानी पुग्न सकेको छैन। यदि संरचना हामी राम्ररी वैज्ञानिक तरिकाले गर्न सकेको भए यो पानी जुन खेर गएर गइरहेको छ यो पानीले सिन्चित खेत त हुन्थ्यो नि त, त्यस कारणले अब यसलाई सोच्ने पर्ने बेला आइसकेछ कि र बरो मास होइन वर्षभरि चाहिँ पानी त दिन नसक्ला अरे, तर 2-3 महिना पनि पानी दिन सक्यो भने त त्यसले त किसानले त राहत हुन्छ नि, त्यसले त सिँचाइ त हुन्छ नि। अब त्यसरी तपाईँको कस्तो छ भन्दा, यो तपाईँको अब मकवानपुरको रापती छ, नारायणी नदी छ, अब नारायणी नदीबाट चाहिँ नहर खनेर ल्याएर रापतीमा खन्याएर त्यो रापतीबाट फेरि चाहिँ पर्सा तपाईँको ठोरी एरिया भएर पर्सा निकुञ्जको एरिया भएर पर्सा नहर खनेर ल्याएर 12 गौतहरूसम्म पुर्यायो भने त्यसले पनि पानीको केही स्रोत चाहिँ उपलब्ध हुन सक्छ। अब हामी भारतमै हेर्छौँ 2000 किलोमिटर चाहिँ लामो चाहिँ नहर खनेर पुर्याइएको थियो, त्यत्रो राजस्थान मरुभूमिको ठाउँमा पानी चाहिँ नहर खनेर चाहिँ कत्रो चाहिँ हराभरा बनाएको छ, त्यहाँ त्यो सोच पनि हामीले त्यस्तो किसिमको चाहिँ यहाँ पनि गर्छौँ।
मन्त्रीजी यहाँले यो कुरा गरिराख्नु भएको छ, हामीले बनाउनु पर्छ भन्नुभएको छ, यहाँ आफै मन्त्री हुनुहुन्छ, कसले बनाइदिने, सरकारले बनाउने?
यो इन्ट्रेस्टिङ कुरा, यो यत्रो ठुलो प्रोजेक्ट प्रदेश सरकारले धान्न सक्ने अवस्थामा हुँदैन,
हजुर
प्रदेश सरकारको सीमित साधन स्रोत छ, र त्यो सीमित साधन स्रोतले यो ठुल्ठुलो प्रोजेक्टहरू हामी साना सिँचाइहरू हामी डिप बोरिङ गर्दैछौँ, हामी स्यालो ट्युबवेल पनि गर्दैछौँ। त्यसमा हामी यो सतह सिँचाइको साना साना प्रोजेक्टहरू त्यो पनि हामी गरिरहेको छ, प्रदेश सरकारले गरिरहेको छ। परम्परागत रूपमा चाहिँ कच्ची बाँध बाँधेर सिँचाइ पुर्याउने त्यसमा चाहिँ सहयोग हामी गरिरहेछौँ। त्यो हाम्रो लेभलबाट हुने काम हामी गरिरहेछौँ। तर यो ठुलो प्रोजेक्टको लागि त हाम्रो सङ्घ सरकारसँग नै हामीले गुहार्नुपर्छ। त्यो
यसको लागि पहल त गर्नुपर्ने हुन्छ। पहल भएको छ कि अहिले यहाँले थाहा पाउनुभयो अब चाहिँ गर्नुपर्छ भन्ने सोच?
होइन, यो कुरा त उठिरहेको छ नि त, अब त चर्चामा आएको छ, अहिले मात्र पहिलेदेखि पनि उठिरहेको छ। हामीले सङ्घ सरकारलाई घटेर चाहिँ पनि राखेका छौँ। केही दिन अगाडि मात्र यो खडेरीको समस्या देखिने बित्तिकै हाम्रो चाहिँ भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयबाट मध्य प्रदेशको हामीले 8 जिल्लामा चाहिँ नि बिगहरू पठाएर चाहिँ रिपोर्ट लियौँ। त्यो रिपोर्ट लिएर हामीले चाहिँ नि कृषि मन्त्रालय अन्तर्गतको चाहिँ नि हामी प्रदेश सरकारलाई दियौँ। त्यहाँ मार्फत चाहिँ नि माथि पनि फरवार्ड पनि भयो होइन। त्यसपछि फेरि चाहिँ सङ्घीय कृषि मन्त्रालयको टोली आयो, फेरि अर्को जोइन्ट टोली आयो, उहाँहरूसँग पनि हामी परामर्श गऱ्यौँ। परामर्श गरेर हाम्रो मधेसको अवस्था यो छ, यो यो हरेक वर्ष अब सुक्खाग्रस्त हुन थालिसक्यो, त्यस कारणले यो वैकल्पिक बाटोमा पनि हामी जानुपर्छ भनेर त हामी भनिरहेछौँ नि त। त्यस्तै किसिमले अर्को पनि तपाईँलाई निवेदन के गरौँ भन्दाखेरि, अब यो सुक्खा हुन थालेपछि हामीले यो लगाउने बालीको मा पनि अब विचार गर्नुपर्ने बेला आइसकेछ। अब मधेसमा त्यस्तो बाली अब रेफर गर्नुपर्ने अवस्था आयो कि जुन बाली तपाईँको एकदमै गर्मी भएको ठाउँमा पनि हुन्छ, कम पानीमा र धेरै गर्मी भएर पनि त्यसले सहन सक्ने धानको त्यस्तो बिउहरू पनि आइसकेको छ, फलफुल पनि आइसकेको छ। अब हामीले त्यस्तो किसिमको फलफुल, त्यस्तो किसिमको चाहिँ तपाईँको यो धानहरू वा मकैहरू वा अरू अनाजहरू छ त्यसको बिउ हामीले अब त्यस्तो किसिमको जानुपर्छ भन्ने हाम्रो अब सोच पनि आएको छ र त्यो गर्नु पनि पर्छ भनेर हामी त्यसतर्फ पनि हामीले त्यो विचार चाहिँ गरिरहेछौँ। र तपाईँले हामीले के गरौँ भनेर भन्नुहुन्छ भन्दाखेरि, हामीले यो सबै गरेपछि हाम्रो बुट्टाले भ्याएपछि भ्याएसम्म, हाम्रो लियाकतले भ्याएसम्म हामीले प्रक्रिया यो स्यालो ट्युबहरू हरेक जिल्लामा चाहिँ किसानहरूलाई दिने गाड्ने प्रक्रिया प्रारम्भ चाहिँ हामीले गरिसकेको छ। हामीले 8 जिल्लाको चाहिँ ज्ञान केन्द्रको कार्यालय प्रमुखहरूलाई मन्त्रालयमा बैठक राखेर ल अब यो चाहिँ जति सकिन्छ त्यति चाहिँ तपाईँहरू चाहिँ यो फटाफट चाहिँ स्यालो ट्युबहरू खेत खेतमा चाहिँ दिने काम, किसानहरूलाई दिने काम तपाईँहरू गर्नुहोस्। अब त्यस्तै तपाईँले अघि भने वैकल्पिक जुन कच्ची बाँध चाहिँ परम्परागत रूपमा हाम्रो गाउँघरमा पहिले कच्ची बाँध पनि
हुन्थ्यो
सिजनल, त्यस्तो बाँधको लागि पनि कहाँ कहाँ गर्न सकिन्छ त्यो पनि फटाफट तपाईँहरू त्यसमा चाहिँ गर्नुहोस् भनेर हामीले गरेका छौँ। अर्को कुरो यहाँले के राखौँ भन्दाखेरि, जस्तै तपाईँको यो गण्डक नहर छ होइन, गण्डक नहरको चाहिँ नेपाल भारतको सम्झौता अनुसार तपाईँको करिब करिब 850 क्युसिक पानी चाहिँ भारतले नेपाललाई दिनुपर्छ। मलाई लाग्छ कि गण्डक बनेसम्मको इतिहासमा अहिलेसम्म त्यो दुर्मात्रामा पानी हामीले सम्झौता भएको छ त्यो नेपालले प्राप्त गरेको छैन। त्यस कारण यो सङ्घ सरकारले यसको बारेमा चाहिँ एकदम गम्भीर भएर छ, किनभने हाम्रो लेभलको त कुरा होइन, यो त राष्ट्र बिचको कुरा हो। अहिलेसम्म तपाईँको गण्डकमा मोटामोटी म्याक्सिमम् तपाईँको 600 क्युसिक पानी मात्रै आउने गरेका छ। हामीले गण्डकको त्यहाँको कर्मचारीलाई पनि सोध्यौँ, उहाँहरू पनि त्यहाँ गण्डकै तपाईँको डीहरू त्यहाँको इन्जिनियरहरू भारतमा गएर त्यहाँको इन्जिनियरलाई डीलाई सबैलाई भेटेर गरे कुरा गरे, लिखित कुरा पनि गरे, तर पानी आउँदैन। कमसेकम त्यो जुन मात्रामा हाम्रो सम्झौता छ त्यो मात्रामा पानी आइदियो भने 12 पर्सा रौतहटको चाहिँ किसान केही मात्रामा त राहत त हुन्थ्यो नि। अब पानी गण्डकमा पानी कम आउँछ अनि जुन जिल्ला अगाडि पर्छ, जिल्लामा पनि जुन पालिका अगाडि पर्छ त्यो पालिकाको किसानहरूले चाहिँ हारालिस गर्दैछन् पानी ल्याएर, त्यो स्वाभाविक पनि हो, मान्छे त किसानले त गर्छ। त्यस कारणले पर्याप्त मात्रामा पानीको लागि चाहिँ नि गण्डकमा पानी छोड्नको लागि चाहिँ नि यो सरकारले चाहिँ केन्द्रीय सरकारले चाहिँ नि यो भारत सरकारसँग पहल गरिदिनु भयो। यसले यदि यो 5-7 दिनभित्रमा पनि यो गरेर अलि पुर्याइदियो भने यसले पनि केही राहत हामीले दिन्छ हो किसानहरूलाई।
मन्त्रीजी यिनले मैले जोडिहाले यो अन्नको भण्डार होइन, देशको ठूलो मात्रामा आपूर्ति मधेस प्रदेशले चाहिँ गर्दछ होइन, धान मुख्य बाली पनि हो। अब अहिले पनि त्यहाँका किसानहरू आज के हुन्छ भोलि के हुन्छ, सरकारबाट कसरी के सुविधा आउँछ र हामी कसरी चाहिँ रोपाई गर्ने अथवा यसको विकल्प के हुन सक्छ, पानी आउँछ ट्युबवेल कसरी आउँछ कति दिनमा आउँछ भन्ने उहाँहरू एकदम आँती राख्नु भएको छ। किनभने यो उहाँहरूको चाहिँ खाना खाद्यान्नको लागि मात्र होइन, जनजीविका चलाउनु सवाल पनि कृषिसँग जोडिएको हुन्छ होइन। एकातर्फ किसानहरू मलको मारमा परिरहेका थिए भने अर्कोतर्फ पानी नै नभइसकेपछि समस्यामा छन्। अब उहाँलाई के विकल्पहरू पनि दिनु पर्ला, राहतका कार्यक्रमहरू पनि दिनु पर्ला, किनभने यो त अब अलिकति ढिला गरौँ भनेर हुँदैन, बालीसँग जोडिएका कुराहरू नि त
होइन। यसमा के छ भने तपाईँले ठिक एकदम उचित कुरा गर्नुभयो। अब किसान, यदि मैले अघि पनि भने नि, यदि यो यो महिनाभरिमा पानी परेन भने, यस्तो पानी पानी पर्ने कुरा चाहिँ हाम्रो हात, तपाईँ हाम्रो हातको होइन, यो प्रकृतिको कुरो हो। र मैले अघि पनि भने यो ग्लोबल चाहिँ वार्मिङले गर्दाखेरि चाहिँ यो समस्या उत्पन्न भएको, यो संसारभरि उत्पन्न भएको, भारतमा पनि त्यस्तै, भारतको पनि केही जिल्लाहरूमा त्यस्तै चाहिँ रोपाई अहिलेसम्म नभएर त्यहाँ पनि अवस्था बेहाल्छ। हेर्नुहोस् त्यस कारण समझना मुख्य हो कि पानी पर्ने। अब पानी परिरहेको छैन, पानी परिरहेको छैन भन्दाखेरि हामीले अघिले पनि भने, हामीले अहिले गर्न सक्ने कुरा, तत्कालै गर्न सक्ने कुरा त्यही स्यालो ट्युबवेल दिने, तपाईँको खोला नालामा चाहिँ कच्ची बाँध बाँध्नको लागि चाहिँ प्रेरित गर्ने, जहाँ कुलो, अब धेरै ठाउँमा धेरै नहरहरूको के भने कुलो सिल्टी भरेर चाहिँ के अरे पानी नै पास रहेछ। पहिले के चलन थियो भनेदेखि हाम्रो गाउँघरमा मान्छेहरू चाहिँ नि किसानहरूले आपसमै के अरे मिलाएर चाहिँ नि कुलो बनाउँथे, बाँध साना साना बाँध बनाएर सिँचाइ गर्थे। अब त्यो अलिकति त्यो पनि हाम्रो त्यो पहिलेको परम्परागत जुन हामी लगानी लगाउँथ्यौँ, किसानलाई लगानी लगाएर सानोतिनो कामहरू गर्थ्यो, अब सबैले छोड्यो। अब सबै के भन्छ, खालि अनुदानमा पालिकाको भरमा, प्रदेश सरकारको भरमा, तपाईँको यो उसको के भन्छन् यो केन्द्रीय सरकारले देला अनुदान अनि मात्र कुलोमा सफाई गरौँला। पहिले मेरै गाउँमा पहिले कुलो सफा गर्दाखेरि गाउँघरको मान्छे मिलेर बिघाको आधारमा, मधेसमा त बिघा भन्छ नि, कति बिघा कसको जग्गा कति छ त्यसको आधारमा चाहिँ चन्दा उठाएर योगदान मान्छेले गर्थे। तर त्यो पटक्कै चाहिँ मान्छेले छोडे। अब हाम्रो पनि गल्ती छ के भन्दाखेरि, तपाईँको गण्डक नहरकै हेर्नुहोस्, गण्डक नहरकै चाहिँ ठाउँ ठाउँमा के छ भन्दाखेरि त्यो क्यानलहरू छ, क्यानल चाहिँ मासिएको छ, अनि क्यानलले मास्यो भने पानी कहाँबाट जान्छ? त्यो सचेतना हामी पनि भएनौँ कि? मैले भने नि हामी पनि प्रकृतिसँग पनि छेडछाड गऱ्यौँ र भएको स्ट्रक्चर छ त्यसलाई पनि हामीले आफैले पनि त्यसलाई सिध्याउने काम गऱ्यौँ, त्यसले पनि समस्या ल्याएको। अब क्यानलै खत्तम भएपछि पानी कसो जान्छ? एउटा क्यानल हुन्छ, गण्डकबाट पानी आउँछ अनि सिल्टी ल्याएर भरिदिन्छ, अनि त्यो भरेर त्यहाँदेखि पुरिदिन्छ, पुरेपछि त्यहाँ पानी पास हुँदैन। अब त्यसको लागि पनि अब हामीले त यसपालिको हाम्रो कृषि मन्त्रालयको अन्तर्गतको कार्यक्रममा त्यस्तो क्यानल सफाइको कार्यक्रम पनि हामी राखेका छौँ यसपालिको। तर के छ भन्दाखेरि यो अलिकति हामीमा सचेतना हुनुपर्छ कि हामीले हाम्रो लागि हो यो क्यानल हो, यो नहर हो, यो स्ट्रक्चर सरकारले बनाइदिएको हाम्रो लागि हो, हामी पनि सचेत हुनुपर्छ। अब तपाईँले एउटा कुरा, पानीको आकार छ, अब मधेस प्रदेशले पनि खाने पानीको लागि पनि हामीले पनि ट्याङ्करबाट गरिरहेछौँ, सङ्घीय सरकारले पनि ठाउँ ठाउँमा चाहिँ के अरे ट्याङ्करबाट प्रहरी सेना सबै लागेका छन्, नागरिक समाज पनि लागेको छ। तर एउटा अब विडम्बनाको कुरो के छ भने, 4 करोड 5 करोडको मान्छेले घर बनाउँछ, तर चाहिँ उसले चाहिँ एउटा चाहिँ बोरिङ चाहिँ आफ्नो टोलमा गाड्न सक्दैन। हाम्रो त्यो हामीभित्र पनि त हुनुपर्छ नि त। यो भन्दाखेरि कति मान्छेले राम्रो नलाग्ला, तर यो त्यत्रो सम्पन्न परिवारको छ भने एउटा हामी पनि योगदान गर्ने भन्ने हुन्छ, त्यो चाहिँ हाम्रो सोसाइटीमा त्यो पहिले थियो, अहिले हराएको छ।
हजुर, म त यहाँ मैले जोडिहालेँ, जस्तै यहाँले भन्नुभयो नि, जुन अहिले समाचारमा आइरहेका छन् नि, मधेस प्रदेशमा पानीको एकदमै समस्या छ, मधेस प्रदेश काका कुल बनेको छ, जो कुरा आइरहेका छन्, वास्तवमै त्यहाँ नागरिकलाई पिउनलाई पनि पानीको समस्या सबै समस्या भएको हो, या जे समाचारमा आएका छन् त्योभन्दा चाहिँ केही कमको अवस्था के हो बताइ?
होइन होइन, समाचारमा आएको एकदम सही कुरो
हो।
अब हेर्नुहोस् अब मधेसमा चाहिँ यो के अरे अन्नको भण्डार पनि भएको ठाउँ हो, पानी पनि प्रशस्त मात्रामा पहिले यहाँ भएको ठाउँ हो, यहाँ पानीको समस्या पहिले हुन्थ्यो, तर अहिले पिउने पानीको पनि समस्या छ। अब ट्याङ्करमा मान्छे चाहिँ घन्टौँ लाइन लागेर चाहिँ तपाईँ पानी लिनुपर्ने अवस्था भइरहेको छ। झन् सहर बजारमा त झन् अहिले बिक्रियाले छ, गाउँतिर अलिकति राहत भए पनि सहर बजारहरूमा त एकदम, तपाईँ वीरगञ्ज महानगरपालिका सबभन्दा बढी प्रभावित भएको वीरगञ्ज महानगरपालिका हो, त्यसपछि जनकपुर हो, राजविराज हो, यो जुन सहरी एरियाहरू बढी प्रभावित भएको छ, त्यस्तै केही गाउँ केही ग्रामीण क्षेत्रमा पनि तपाईँको धारा सुकेर गएको छ। यो चापाकल जुन हामीले ठाउँ ठाउँमा गाडेका थियौँ, अब के अरे जनप्रतिनिधिले पनि दिएको, पालिकाले पनि दिएको, प्रदेशबाट पनि गएको, त्यो ह्यान्डपाइप पनि सुक्न थालेको छ। अर्को कुरा के छ भन्दाखेरि तपाईँको ओभरहेड ट्याङ्की पनि पहिले आजभन्दा 20 वर्ष अगाडि पनि धेरै ग्रामीण क्षेत्रमा पनि केही धेरै ठाउँमा चाहिँ बनायो हेर्नुहोस् है। तर त्यो बेलामा के भयो भने घर घरमा चापाकल थियो, कसले चाहिँ त्यो ट्याङ्कीको पानी चाहिँ खाने? हामीले पनि लापरवाही गऱ्यौँ नि त, त्यो उपभोक्ता समिति बन्यो त्यो ट्याङ्की सञ्चालन गर्नको लागि, त्यसको पाइप बिछाउन गरेर त्यो पाइप बिछाउने काम भएन किनभने हामी वास्तै गरेनौँ कि हामी घर घरमा चापाकल छ यो ट्याङ्कीको पानी कसले खाने यो ट्याङ्कीको पानी पैसा तिरेर खानुपर्छ भनेर अब आएर महसुस भइरहेको छ जब चापाकल चुक्यो कि त्यो ट्याङ्कीहरूलाई ओभर हेड ट्याङ्कीहरूलाई सञ्चालन गर्नुपर्ने अवस्था आइसक्यो धेरै ठाउँ धेरै जिल्लाको धेरै ठाउँमा चाहिँ त्यस्तो ओभर हेड ट्याङ्की छ र अब विकल्प खाने पानीको चापाकल होइन तपाईँको ओभर हेड ट्याङ्की नै हो भन्नुहोस् ओभर हेड ट्याङ्की चाहिँ ठाउँ ठाउँमा चाहिँ पालिकाहरूमा पनि सहरमा पनि बनाएर अनि खानेपानीको चाहिँ सप्लाई गर्नुपर्छ र अब त्यही किसिमको योजनामा हाम्रो प्रदेश सरकार हामी पनि जानुपर्छ केन्द्र र स्थानीय सरकार पनि त्यही अनुसार चाहिँ हामीले योजना बनाएर जानुपर्छ किनभने अब त चेत्यौँ अब यसपछि पनि अब पनि हामीले ढिलाइ गऱ्यौँ भने भोलि अझ योभन्दा चाहिँ विकराल समस्या उत्पन्न
यी त भए आगामी दिनमा कसरी जानुपर्छ भन्ने कुराहरू त्यहाँका किसानहरू अहिले पनि राहतको पर्खाइमा छन् तत्काल सुरु भएका राहतका कार्यहरू के छन्
मैले अघि नै तपाईँ निवेदन
गरेँ
अहिले सुरु अहिले हामीले जिल्लामा सबैलाई आदेश गरिसकेको छौँ यहाँ भनिसकेको छौँ कि स्यालो ट्युबवेलको जडान गरेर जति हाम्रो मैले यहाँलाई निवेदन गरेँ नि हाम्रो बजेट सीमित छ सीमित साधन स्रोतमा हामी जानुपर्छ हाम्रो बजेटले भ्याएसम्म हामीले चाहिँ दिन्छौँ हामी त्यसमा लागिसकेका छौँ प्रक्रिया प्रारम्भ भइसकेको छ मैले अस्ति नै गएर यो सिँचाइ मन्त्रीजीसँग पनि कृषि मन्त्रीजीसँग सँगै उहाँहरूसँग पनि गएर छलफल गरेँ अब रिपोर्ट चाहिने सबै जिल्लाबाट हामीले मधेस प्रदेशबाट लिएर सबै यहाँबाट रिपोर्ट गइसकेको छ अब चाहिँ उहाँहरूले आश्वासन दिनुभएको छ हामीले चाहिँ सहयोग गर्छौँ प्याकेज घोषणा गर्छौँ जस्तै प्रधानमन्त्रीजीले नै घोषणा गर्नुभएको छ कि 500 तपाईँको डिप ट्युबवेल चाहिँ मधेसमा गाड्ने भने त्यो इमिडिएट त्यो गरिदियो भने त्यसले केही राहत हुन्छ यदि रोपाई गर्नमा त्यसले योगदान गर्न नसके पनि जो रोपेको छ धान त्यसलाई बचाउनमा त्यसको योगदान हुन्छ अहिले जुन गाडिन्छ तुरन्त गाड्यो भने रोपाई पनि केही मात्रामा हामी गर्न सक्छौँ अलिक ढिलो भयो भने रोपेको धानलाई चाहिँ त्यसलाई बचाउने कामसम्मको पनि गर्न सक्छ त्यति पनि गर्न सक्यो भने अलिकति राहत हुन्छ त्यस कारण हाम्रो तर्फबाट हुने जुन राहतको कार्यक्रमहरू किसानले उपलब्ध गरेर हामी गरेका छौँ अब त्यसमा हामी सङ्कलन पनि गर्दैछौँ कि यो भएन भने यदि यो महिनाभरिमा पानी परेन र सिँचाइको पर्याप्त सुविधा भएन भने किसान त के अरे खडेरीमा पर्छ किसान त मर्कामा पर्छ र किसान मर्कामा पर्नुको मतलब के नेपाली जनता पर्नु तपाईँ हामी त्यसमा सबै पर्छौँ र उत्पादन कम भयो भने भोलि भोकमरीको समस्या आउँछ अरे भोकमरीको ठुलो भोकमरी आउन सक्छ मैले केटाकेटीमा हेरेको छु धेरै वर्ष अगाडि केटाकेटी हुँदाखेरि एकचोटि यस्तै भएको थियो आज मलाई लाग्छ कि 24-25 सालतिर हो कि त्यस्तो हो पानी नपरेर एकदम विकराल समस्या भएको थियो अब त्यस्तै भोकमरीको समस्या आयो भने त्यसको लागि चाहिँ अहिलेदेखि हामीले चाहिँ हाम्रो मन्त्रालयबाट कुन जिल्लामा कति क्षति भयो कुन किसानको कति रोपाई कति क्षति भयो त्यसको विवरण सङ्कलन गर्ने काम हामी प्रारम्भ
गर्छौँ
त्यसको आधारमा हामीले सङ्घ सरकारले कति राहत दिने हो भोलिको दिनमा अहिलेको त कुरा भइहाल्यो भोलिको दिनको त्यो भोलिको दिनको कुरो हो अनि हामीले त्यही अनुसारमा सङ्घीय सरकारसँग पनि हामी चाहिँ त्यो रिपोर्ट दिएर हामी अपेक्षा राख्छौँ
हजुर हामी कुराकानीको अन्त्यमा पुगेका छौँ अन्त्यमा अब यदि धान रोपाई हुनु सकेन भने तत्काल केही नयाँ वैकल्पिक बाटो पनि अपनाउँदै हुन्छ कि वैकल्पिक बालीको कुराहरू
अनि वैकल्पिक बालीको लागि जस्तै चाहिँ यो पहिले धान हाल्ने दुई किसिमले खेती हुन्थ्यो नि त पहिले बिउ राखेर अनि अर्को के छ खेतमा पानी चाहिँ हालेर अनि त्यसपछि नै सट्टा भन्छन् सट्टा यो छर्ने हुन्छ नि छर्ने त्यो प्रविधिबाट यदि सिँचाइको त हामी व्यवस्था गरेर हुन सक्यो भने हामीले त्यो बिउ यदि उपलब्ध हुन सकेन भने त्यो बिउ चाहिँ छरेर पनि त्यो खेती गर्न सकिन्छ र अब रहेको अब वैकल्पिक कुरा त अब यो जुन खेतीको कुरा छ त्यो त भोलि अब त्यो भोलिको लागि हुन्छ अहिले तत्काल त त्यो गर्न सकिँदैन तत्कालको लागि त्यो किसिमको बिउ आउनु पर्यो त्यो किसिमको फलफुलको बेदनाहरू पनि आउनु पर्यो हो तत्काल गर्ने के हो भन्दाखेरि तत्काल हामीले स्यालो ट्युबवेल दिने वैकल्पिक चाहिँ खोलाहरूबाट के अरे कच्ची बाँध बाँधेर पानीको सिँचाइ गर्ने अघि नै भने वैकल्पिक गण्डक नहरमा पर्याप्त मात्रामा भारत सरकारसँग कुरा गरेर पानी चाहिँ ल्याउने काम भयो भने त्यसले केही रात तत्काल त्यसले इमिडिएट राहत त्यसले गर्दैन र यो भएको चाहिँ कमला छ बागमती सिँचाइको छ यसको पानीलाई पनि उचित प्रबन्ध गर्ने अहिले केही तत्कालको लागि केही राहत दिन्छ तर दुर्गामीको लागि मैले अघि पनि निवेदन गरेको छु कमलाको हुन्छ के अरे गण्डकको छ चाहे बागमतीको हो चाहे मैले एउटा राप्रतिको कुरा गर्दै यो लङ टर्ममा यो परियोजनाहरू चाहिँ सरकारले चाहिँ अगाडि बढाउनुपर्छ अनि मात्र गएर मधेस सुरक्षित हुन सक्छ।
हुन्छ मन्त्रीज्यू, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
धन्यवाद।
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह छेत्रीसँग। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यही पूरा हुन्छ। प्राविधिक मित्र रमा अघिल्लालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।